السلام علیکم ناظرین، پروگرام علم و حکمت کے ساتھ زبیر احمد حاضر خدمت ہیں۔ ناظرین، آج کل ہمارے ملک میں بہت سارے سوالات ہیں جو کہ سامنے موجود ہیں عوام کے سامنے، اور وہ یہ ہیں کہ ہمارے نمائندے کیسے ہونے چاہیے، ہمارے حکمران کیسے ہونے چاہیے، ان کے اندر کیا خصوصیات ہونی چاہیے، وہ صادق اور امین ہونے چاہیے، اور دوسری بات یہ کہ ان کا طریقہ انتخاب کیا ہونا چاہیے، کیونکہ الیکشن جس طرح سے ہوتا ہے اس کے اوپر بھی بہت سارے اعتراضات ہیں، اور یہ بھی کہا جاتا ہے کہ الیکشنز کے جو پروسیجر ہیں اس میں بھی ریفارمز کی ضرورت ہے۔ کیا ریفارمز ہونے چاہیے، کس طرح سے الیکشن کا طریقہ کار اختیار کیا جانا چاہیے، الیکشن ہونا سلیکشن ہونا چاہیے، اور پھر جو لوگ ایمان تک پہنچتے ہیں ان کے اندر کیا صفات ہونی چاہیے، یہ سارے مباحث ہیں جو آج کل ہم فیس کر رہے ہیں۔ اور ظاہر ہے کہ اس سلسلے میں بہت سارے لوگ، بہت سارے ادارے بھی انوالو ہیں، اور ہر ادارہ اپنے اپنے طور پر بہتری کی کوشش کر رہا ہے۔ آج کا ہمارا موضوع ہے کہ ہمارے حکمرانوں کا انتخاب کیسے ہونا چاہیے اور ان کے اندر کیا صفات ہونی چاہیے۔ میرے ساتھ تشریف رکھتے ہیں جناب جاوید احمد غامدی صاحب۔ السلام علیکم جاوید صاحب۔
وعلیکم السلام۔
جاوید صاحب، سب سے پہلا بنیادی سوال وہ یہ ہے کہ صادق اور امین کسے کہتے ہیں، اور کیا کوئی عام شخص، پیغمبر کے علاوہ کوئی اور شخص، کیا صادق اور امین کے درجے پر پورا اتر سکتا ہے؟
ہماری اردو میں بھی یہ اسلوب ہے اور عربی میں تو بہت ہے کہ آپ ایک واقعے کو بیان کرتے ہیں تو آپ اس کے لیے فعل یا ورب استعمال کرتے ہیں، جب آپ کسی چیز کے استمرار کو بیان کرنا چاہتے ہیں تو پھر آپ صفت کے سیگے استعمال کرتے ہیں۔ تو جب آپ کہتے ہیں کہ فلاں آدمی صادق ہے، فلاں آدمی امین ہے، تو یہ محض اس چیز کا اظہار نہیں ہوتا کہ اس نے فلاں معاملے میں سچ بولا ہے، بلکہ اس کی مجموعی زندگی پر تبصرہ ہوتا ہے۔
ٹھیک،
اس اعتبار سے اگر آپ دیکھیے تو یہ لقب جس ہستی کے شایان شان ہے وہ معلوم تاریخ میں رسالت مآب صلی اللہ علیہ وسلم کی ہستی، یعنی اس سے پہلے انبیاء علیہ السلام اس کے مصداق رہے ہوں گے، لیکن خود الہامی صحیفوں سے بھی یہ معلوم ہوتا ہے کہ رسالت مآب صلی اللہ علیہ وسلم کے معاملے میں یہ ایک بنیادی تعارف بن گیا۔ چنانچہ آپ اگر بائبل میں یوحنا عارف کے مکاشفے میں دیکھیں جہاں رسول اللہ علیہ وسلم کی بعثت کی پیشین گوئی کی گئی ہے، تو اس میں عربی بائبل میں الفاظ یہ ہیں کہ یدعا صادقم و امینہ۔ ہمارے ہاں اردو ترجموں میں، انگریزی ترجموں میں تو الفاظ کچھ تبدیل ہو گئے ہیں، لیکن ساتویں صدی میں جو عربی ترجمہ خود چرچ نے کیا ہے اس میں یہی الفاظ ہیں، یدعا صادقم و امینہ، وہ صادق کہلائے گا اور وہ امین کہلائے گا۔ تو اس لحاظ سے کہ کسی پہ دامن پر کسی جھوٹ کا کوئی داغ نہ ہو، اس کی امانت کے بارے میں کوئی تصور بھی نہ کر سکتا ہو کہ اس میں کہیں کوئی خرابی ہو سکتی ہے، خیانت کا صدور اس سے متصور ہی نہ ہوتا ہو، یہ تو ایک ہی ہستی ہے جس کے بارے میں کہا جا سکتا ہے۔ میں اپنے آپ کو جانتا ہوں، آپ اپنے آپ کو جانتے ہیں، ہر شخص اپنے گریبان میں جھانک کر دیکھ سکتا ہے، یعنی یہ تو آپ کہہ سکتے ہیں کہ بحثیت مجموعی لوگ اچھے بھی ہوتے ہیں، بحثیت مجموعی لوگ برے بھی ہوتے ہیں، ان سے غلطیاں بھی صادر ہو جاتی ہیں، لیکن یہ کہ کسی کے لیے یہ چیز بطور لقب استعمال کی جائے کہ وہ صادق اور امین ہے، میرا احساس یہ ہے کہ یہ آپ کے بعد کسی کے شائع نشان نہیں۔
اچھا جاوید صاحب، اگر صادق اور امین آپ فرما رہے ہیں کہ کسی کے لیے شایع نشان نہیں ہے، اور بالکل درست بات بھی ہے، ایسا ظاہر ہے نہیں ہو سکتا، جو پیغمبر کے القاب ہوتے ہیں وہ عام افراد کے لیے نہیں ہو سکتے، لیکن خود پیغمبر صلی اللہ علیہ وسلم نے مسلمان کے بارے میں، مسلمان کے اس کو سمجھانے کے لیے اس کے ضد یعنی منافق کے بارے میں یہ بتایا کہ منافق وہ ہے جس میں چار نشانیاں موجود ہوتی ہیں، ان چار نشانیوں میں سے ایک آپ نے بتائی کہ جب بھی وہ بات کرے تو جھوٹ بولے یعنی وہ صادق نہ ہو، اور جب بھی اسے امانت دی جائے تو وہ خیانت کرے یعنی وہ امین بھی نہ ہو۔ تو خود پیغمبر صلی اللہ علیہ وسلم غالباً یہ چاہ رہے ہیں کہ مسلمان کو صادق اور امین ہونا چاہیے، مسلمان کو منافق نہیں ہونا چاہیے، تو اس کا مطلب وہ پیغمبر جب خود یہ چاہ رہے ہیں کہ مسلمان ایسا ہونا چاہیے تو ظاہر ہے کہ حکمران اس سے زیادہ اعلیٰ درجے میں صادق اور امین ہونا چاہیے۔
جس روایت کا آپ نے حوالہ دیا ہے اس میں بھی استمرار کا بیان ہے، یعنی منافقین جو اس وقت موجود تھے ان کی نشانی آپ نے یہ بتائی کہ جب وعدہ کرتے ہیں خلاف ورزی کرتے ہیں، جب بات کرتے ہیں جھوٹی کرتے ہیں، تو یہ خود استمرار ہے، یعنی ان کے ہاں یہ صفت ایسا غلبہ پا چکی ہے کہ شاذ ہی ان سے کسی صداقت کا صدور ہوتا ہے۔ تو یہ دوسری ایکسٹریم ہے، یعنی ایک یہ ہے کہ آپ کہیں کہ فلاں آدمی صادق اور امین ہے، इसके ऊपर किसी झूठ का शायबा भी मुतसबर नहीं हो सकता। और एक ये है कि आप किसी आदमी के बारे में ये बयान करें कि इससे किसी सदाकत का सुदूर मुस्तबद है, आसान नहीं है। ये तो जब बात करता है झूठ बोलता है, होते हैं बहुत से लोग बिल्कुल लपाटिए होंगे, यानी बाद वक्त शौकिया झूठ बोलना शुरू कर देते हैं। तो ये दो अलग अलग चीजें हैं और दोनों में दो इंतहाएं बयान की गई हैं। आम लोग इसके दरमियान में होते हैं, यानी उनसे गलतियां भी हो जाती हैं, कोताहियां भी हो जाती हैं। वो जो कुरान मजीद ने एक बड़ी खूबसूरत ताबीर इख्तियार की है कि खलतु अमलन सालहन वसैया, यानी उनके यहाँ अच्छे अमाल भी होते हैं बुरे अमाल भी होते हैं। एक आदमी ने अगर बैसियत मजमुई सदाकत को इख्तियार कर रखा है, बैसियत मजमुई वो अमानत शियार है, तो हम कह सकते हैं कि ये बिल्कुल काबिल कबूल है, गलती हो जाती है तो रुजू कर लेता है। लेकिन ये बात उसके बारे में आप तसव्वुर करें कि उससे कभी किसी झूठ का सुदूर हो ही नहीं सकता, ये कमो बेश इंसानों के मामले में तो नामुमकिन।
अच्छा, एक एक चीज और है जावेद साहब, कि एक परसेप्शन भी है, यानी हम देखते हैं कि हमारे सियासतदानों में कुछ लोग ऐसे हैं कि अदालती कार्रवाई में या किसी और प्रोसीजर में उनके खिलाफ कुछ भी साबित नहीं हो रहा, कुछ भी साबित नहीं हुआ, मगर फिर भी अवाम के अंदर परसेप्शन है कि नहीं, ये करप्ट तरीन आदमी है। और बाज दफा ऐसा होता है कि इसका बिल्कुल रिवर्स होता है कि अदालत में साबित होता है मगर अवाम फिर भी वो समझती है कि बहसियत मजमू ये बेहतर आदमी है। तो अब मसला ये है कि किसी को बेहतर कहना या किसी को अदना कहना, ये तो बड़ा रिलेटिव हो गया ना। यानी आप किसी को मजमुई तौर पर बेहतर समझते हैं और मैं उसी शख्स को मजमुई तौर पर बिल्कुल ही इस दर्जे के काबिल ही नहीं समझता। और अदालती मामले में भी देखा जाए तो बाज लोगों के खिलाफ कुछ चीजें साबित नहीं होती, फिर भी अवाम के अंदर उनके बारे में बड़ा नेगेटिव ही तासुर पाया जाता है। तो अब इस सूरत हाल से फिर कैसे मतलब हम निमट सकते हैं?
ये दो अलग अलग दायरे हैं। देखिए, जहां तक अवाम का ताल्लुक है, वो अपने हुक्मरानों का फैसला करते हैं। उनका फैसला बाज औकात हकायक पर मबनी होता है, बाज औकात परसेप्शन पर मबनी होता है। चूंकि अल्लाह ताला ने ये हकी उनको दिया है, दो ही सूरतें हैं ना जो आप तसव्वुर कर सकते हैं। एक ये कि हमारे लिए किसी हुक्मरान का तकर्रुर खुद परवरदिगार आलम कर दे, जैसे कि बनी इसराइल ने दरखास्त की अपने पैगंबर की वसातत से, तो अल्लाह ताला ने तालूत का इंतखाब करके हुक्मरान का फैसला कर दिया।
ठीक है,
और फिर जब एतराज हुआ ताबी दिया कि इन सिफात और इन औसाफ की बुनियाद पर मैंने इसका इंतखाब किया है। दूसरी सूरत एक ही रह जाती है और वो ये है कि लोग मुंतखब करें। तो लोगों को आप ये तो बता सकते हैं कि तुम्हारे हुक्मरान कैसे होने चाहिए, तुम्हें किन लोगों को मुंतखब करना चाहिए, तुम्हें उनमें क्या औसाफ देखने चाहिए। जाहिर है कि उसमें सदाकत अमानत ये बड़े गैर मामूली औसाफ है, जिस हद तक मुमकिन हो जरूर देखने चाहिए। लेकिन अवाम के फैसले हक पर मबनी भी होते हैं, कमतर ज्यादातर परसेप्शन ही पर मबनी होते हैं, और वो ये फैसले करते हैं और इनकी बुनियाद पर फिर अपने हुक्मरानों का इंतसाब भी करते रहते हैं। ये जो आपने जमहूरियत का निज़ाम बनाया है, इसी वजह से इसमें फैसला मौत तक नहीं किया जाता। यानी हर जगह जहां जमहूरियत एक निज़ाम के तौर पर इख्तियार की गई है, वहां कोई ना कोई मुद्दत मुकर्रर कर दी गई है, 4 साल 5 साल 3 साल, कि इस अरसे के दौरान में अगर आपका परसेप्शन तब्दील हो गया है, आप ये समझते हैं कि आपने गलत फैसला किया था, तो आपको अपने फैसले को तब्दील करने का मौका मिल जाए। उसके लिए ये तरीका इख्तियार किया गया है। जो अदालतें हैं उनका काम जो हकायक उनके सामने आए उनकी बुनियाद पर फैसला करना है। खुद रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम ने अपनी अदालत के बारे में ये फरमाया है कि ये बिल्कुल मुमकिन है कि एक शख्स मेरे सामने आए और अपनी चर्ब जुबानी से वो अपना मुकदमा इस तरीके से पेश करे कि मैं उसके हक में फैसला कर दूं। अदालती हकायक और शवाहद पर मबनी होते हैं, उनमें यह देखा जाता है कि आपके सामने क्या मवाद आया है और आप उसकी बुनियाद पर दयानतदारी के साथ बगैर किसी शायबा शक के किस नतीजे पर पहुंचे।
ठीक है,
वो भी बियॉन्ड डाउट, यानी इस दर्जे में जब आपको इत्मीनान हो जाता है तब आप फैसला देते हैं। ऐसा बारह होता है कि आप महसूस कर रहे होते हैं कि फला आदमी ठीक नहीं है। ऐसा भी होता है कि शवाहिद में भी बास चीजें आपको मुतासर करती हैं, लेकिन फैसला देने के लिए आपके पास कोई कतई चीज होनी चाहिए। देखिए, रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम ने एक मौके के ऊपर ये फरमाया है कि जो कुछ मैंने देखा है एक खातून के बारे में, तो मैं इसको रजम करा देता, लेकिन मैं बैयना के बगैर, शहादत के बगैर ऐसा नहीं कर सकता।
सही।
तो अदालत के सामने बैयना आनी चाहिए, शहादत आनी चाहिए, वाज़े दलील आनी चाहिए, तब आप फैसला करें। इसीलिए जो चीजें कानून से मुतल्लक होती हैं वो कभी मुस्बत चीजें नहीं होती। मिसाल के तौर पर आप किसी आदमी को नेक डिक्लेयर करें, किसी को सादिक بتائیں, کسی کو امین بتائیں,
اس کے لیے
قانون کا معاملہ نہیں ہے. قانون ہمیشہ سلبی طریقے سے کام کرتا ہے. یعنی آپ متعین طور پر بتائیے کہ وہ کیا جرائم ہیں جن کی بنیاد پر کوئی آدمی کسی منصب کے لیے اہل نہیں ہوگا. ظاہر ہے کہ اس میں بعض ایسی چیزیں ہوں گی جو فوجی مناصب کے لیے موضوع ہوں گی, بعض ایسی چیزیں ہوں گی جو بیوروکریسی کے مناصب کے لیے موضوع ہوں گی, بعض چیزیں ایسی ہوں گی جو آپ کی عدلیہ کے لیے مناسب ہوں گی. پھر اس کے بعد آپ طریقہ بھی بتاتے ہیں کہ کس طرح سے آپ مقدمہ قائم کریں گے اور کن شواہد کی بنیاد پر عدالتیں فیصلہ کریں گے. تو جب بھی آپ نے کوئی قانونی چیز بنانی ہے تو وہ سلبی بنیاد پر بنے گی. آپ کو پہلے بنانا چاہیے, اس کے حدود متعین کیجئے, کیونکہ اگر یہ معاملہ ہو جائے تو اہم ممکن ہے کہ میرے نزدیک ایک آدمی کسی معمولی سی چیز کی بنیاد پر نیک نہ رہے. سیدنا مسیح علیہ السلام نے یہود کے علماء پر تبصرہ کرتے ہوئے کہا ہے کہ تمہارا حال یہ ہے کہ سونف اور زیرے کی دہ یکی پشر کا حساب کرنے بیٹھ جاتے ہو اور لوگوں کے خون کے معاملے میں بھی بے پرواہ ہو. تو انہوں نے اس موقع پر فرمایا کہ ظالموں, تم مچھروں کو چھانتے اور اونٹوں کو نگلتے ہو. تو ایسا ہو جاتا ہے بعض اوقات. اس وجہ سے یہ ضروری ہے کہ قانون میں آپ متعین طور پر بتائیں کیا چیزیں ہونی چاہیے, کیا چیزیں ہیں کہ جن کی بنیاد پر فیصلہ کیا جائے گا, اس کے حدود کیا ہیں, اس کے قیود کیا ہیں, تاکہ عدالت بالکل ٹھیک ٹھیک قواعد کے مطابق فیصلہ دے سکے. مبہم باتیں اور اس نوعیت کے بیانات کہ فلاں صادق نہیں رہا, فلاں امین نہیں رہا, یہ ایسی چیزیں ہیں کہ جس کا اگر اطلاق آپ کرنا شروع کریں اپنے معاشرے میں تو شاید ہی کوئی آدمی اس کی زد سے بچ سکے.
تو جاوید صاحب, آپ کی گفتگو سے یہ اندازہ ہوتا ہے مجھے کہ پرسنلی آپ کی شاید رائے یہ ہے کہ یہ جو آئین میں یہ جو شق ہے 62-63, اسے نہیں ہونا چاہیے, یا اگر ہونا چاہیے تو اس کی کوئی تشریح ہونی چاہیے.
دیکھیے, آئین میں اس کو رکھنے کی ضرورت کیوں ہے؟ بات یہ ہے کہ آپ عوام کو ایجوکیٹ کریں. لوگوں نے رائے دینی ہے, لوگوں نے فیصلہ کرنا ہے, تو آپ لوگوں کو ایجوکیٹ کریں کہ ان کے حکمران اچھے حکمران ہونے چاہیے. ہم مسلمانوں کی ایک تاریخ ہے, ہمارے پس منظر میں, ذہنی پس منظر میں خلفائے راشدین کی شخصیات ہیں. وہ صداقت اور امانت کا جیسا غیر معمولی نمونہ تھے, ہر مسلمان کے سامنے ان کی مثال ہے. تو آپ لوگوں کو توجہ دلاتے ہیں, ایجوکیٹ کرتے ہیں, آپ ان چیزوں کے نصاب کا حصہ بنائیے. آپ لوگ مدرسوں میں اس کی تعلیم دیجئے, آپ ممبر سے اس کی تعلیم دیں, آپ کے دانشور ان چیزوں کو نمایاں کریں, اس کے لیے تاریخ کے شواہد بھی پیش کریں اور موجودہ دور میں جو اچھی حکومتیں دنیا میں قائم ہیں ان کے بارے میں بھی توجہ دلائیں. لیکن جب آپ کسی چیز کو قانون کی سطح پر لانا چاہتے ہیں تو پھر آپ کو سلبی طریقے سے لانا چاہیے. وہ بھی ہوگا, یعنی آپ بتائیں گے کہ اگر عوام ایک شخص کو منتخب کر لیتے ہیں اور اس میں فلاں فلاں ایپ یا فلاں جرائم کا ارتکاب اس نے کیا ہے, تو پھر آپ متعین طور پر بتائیں گے کہ اس جرم کا ارتکاب کرنے کے نتیجے میں وہ فلاں منصب کا اہل نہیں رہے گا. اگر اہلیت اس کی ختم کی جائے گی تو آپ مدت مقرر کریں گے, کتنی دیر کے لیے رہے گا, کتنی دیر کے لیے نہیں رہے گا. یہ جتنی بھی چیزیں ہیں ان کو آپ کو قانون کے دائرے میں اور سلبی طور پر یعنی نگیٹو پہلو سے پیش کرنا چاہیے. اس بات میں اس طرح کی چیزیں صرف رہنمائی کا کام دے سکتی ہیں. کیا میں یہ نہیں چاہوں گا کہ ہمارے حکمران صادق اور امین ہوں؟ کیا آپ نہیں چاہیں گے؟ یعنی اسی سطح پر جس سطح پر انسان ہوا کرتے ہیں. یعنی اگر مجھے یہ اندازہ ہوتا ہے کہ اس وقت جو لوگ انتخاب لڑ رہے ہیں ان میں ایک آدمی نسبتاً زیادہ سچا ہے, زیادہ امانت دار ہے, اس پرد معاملات کیے جا سکتے ہیں, میں اس کے حق میں فیصلہ دے دوں گا. اچھا, یہ بھی ہو سکتا ہے کہ کسی وقت بڑا غیر معمولی شخص کوئی سامنے آ جائے. لیکن جس وقت آپ قانون کے طریقے سے ان چیزوں کو حاصل کرنے کی کوشش کرتے ہیں تو آپ کے اور عوامی فیصلے کے درمیان تصادم واقع ہو جاتا ہے. اور یہ تصادم بسا اوقات قوموں کے لیے انتشار اور خلفشار کا باعث بن سکتا ہے. یہ بات یاد رکھیے کہ سیاست میں سب سے اہم چیز یہ ہوتی ہے کہ استحکام رہے. سیاست میں اگر استحکام نہیں ہے, سٹیبلٹی نہیں ہے, تو آپ سمجھ لیجئے کہ آپ کے ہاں اگر متقی اور پرہیزگار حکومت کر رہے ہوں تو حکومت کا نظام نہیں چلے گا.
ٹھیک ہے. اچھا, مگر آپ نے یہ جو بات فرمائی کہ جس طرح سے ظاہر ہے کہ عدالت کے اندر جو ہے وہ اس طرح سے کاروائی ہونا, یا آپ نے شک کے بارے میں بتایا کہ اس کو آئین میں رکھنے کی ضرورت نہیں ہے, اس سے پہلے آپ نے فرمایا کہ عوام پرسپشن پر ہی رائے قائم کرتے ہیں. تو جب عوام پرسپشن پر رائے قائم کرتے ہیں اور عوام ہی منتخب کرتے ہیں جیسا کہ آپ نے فرمایا, تو پھر تو سرے سے عدالتی سسٹم کی ضرورت ہی نہیں ہے. عوام کی پرسپشن ہوگی, عوام جسے بہتر سمجھیں گے اسے منتخب کر دیں گے. لیکن پھر اس میں مسئلہ وہی آئے گا جو میں نے ابھی پہلے سوال پوچھا کہ پرسپشن کے بارے میں تو پھر یہ ہے کہ ایک شخص ہے جو قانون کی سطح پر قانونی عدالت سے وہ بالکل بری ہوا ہے اور اس کے خلاف کوئی ثبوت نہیں ہے, پرسپشن اس کا نیگیٹو ہے, تو وہ تو مطلب اسے عوام کبھی بھی منتخب نہیں کریں گے. اگر صرف پرسیپشن پہ چھوڑ دیا جائے اور عدالت کی کاروائی کو الگ کر دیا جائے تو پھر تو معاملہ پوری طرح سے ٹھیک نہیں ہوگا. جاوید
نہیں, یہ دو الگ الگ چیزیں ہیں نا. دیکھیے جو متعین جرائم ہیں ان میں آپ عدالتی کاروائی کریں, وہ جرائم متعین ہونے چاہیے. بھائی کسی آدمی نے قتل کر دیا ہے, کسی آدمی نے غبن کر لیا ہے, کسی آدمی نے خزانہ لوٹ لیا ہے, تو ایک متعین جرم کی آپ سزا بیان کرتے ہیں.
ٹھیک ہے,
یہ سزا آپ کے مجموعہ تعزیرات میں موجود ہونی چاہیے. اس میں جو قانون کا عمومی طریقہ ہے اس کے لحاظ سے عدالتی کاروائی بھی ہونی چاہیے. اس پر کوئی سزا دے دی جاتی ہے تو پھر کیا اس کی بنیاد پر آپ نااہل قرار دے دیں گے, اس میں بھی کوئی حرج کی بات نہیں ہے. کیونکہ یہاں جرم بھی متعین ہے, اس کے حدود بھی متعین ہے, اس کی سزا بھی متعین ہے, کوئی چیز مبہم نہیں ہے.
ٹھیک ہے,
لیکن اس طرح کی باتیں کہنا کہ ہمارے حکمرانوں کو صادق اور امین ہونا چاہیے, یہ خواہش کی حد تک تو بہت اچھی بات ہے, لیکن یہ سب کچھ جب عملی دنیا میں ہوگا تو علی سبیل التقوی ہوگا. یعنی صادق اور امین ہونا چاہیے تو زیادہ صادق زیادہ امین لوگ آپ کو ملیں گے. اگر آپ پیغمبر اسلام صلی اللہ علیہ وسلم کی شخصیت کو سامنے رکھ کر صداقت اور امانت کا کوئی معیار طے کریں گے یا خلفائے راشدین کو سامنے رکھ کے کوئی معیار طے کریں گے تو آپ حقائق کی دنیا میں نہیں رہ رہے ہوں گے. تو اس لیے عوام پر چھوڑ دینا چاہیے, یعنی صرف متعین جرائم کے معاملے میں عدالتی کاروائی کرنی چاہیے. آپ محسوس کرتے ہیں کہ فلاں آدمی نے ایک جرم کا ارتکاب کیا,
ٹھیک ہے,
دیکھیے جرم کا ارتکاب تو کسی سے بھی ہو جائے, مجھ سے ہو جائے, آپ سے ہو جائے,
ٹھیک ہے.
جب جرم کا ارتکاب ہو جاتا ہے تو عدالت کو بھی کاروائی کا حق ہے, شواہد ہوں گے تو مجھے سزا بھی دی جائے گی, آپ کو بھی سزا دی جائے گی. لیکن یہ جو پرسپشن ہے جمہوریت میں تو عامۃ الناس کے یہی چیز ہوتی ہے,
ٹھیک ہے.
یعنی بعض اوقات پروپیگنڈا اس زور سے کر دیا جاتا ہے کہ میں آپ سب سمجھنے لگ جاتے ہیں کہ فلاں آدمی تو بہت بڑا مجرم ہے, اس نے قوم کو لوٹ کھایا ہے, لیکن حقیقت اس کے برعکس ہوتی ہے. تو اس طرح کی صورتحال میں زیادہ اچھا یہ ہے کہ آپ یہ اصولاً طے کر لیں کہ آپ کے ہاں جو چیزیں جرائم کی نوعیت کی ہیں, دیکھیے گناہ بھی اور چیز ہے. گناہ میں معاملہ میرے اور میرے پروردگار کے درمیان ہوتا ہے, لیکن گناہوں میں سے جو چیز جرائم کی حیثیت رکھتی ہے ان میں معاشرے بھی کاروائی کرتے ہیں, عدالتیں بھی کاروائی کرتی ہیں, ان میں تعین ضروری ہوتی ہے.
ٹھیک,
یعنی آپ بالکل واضح طور پر بتاتے ہیں کہ ایک آدمی نے اگر یہ کپ اٹھا لیا ہے تو اس کو یہ سزا دی جائے گی. میں اس کی ایک مثال دیتا ہوں آپ کو. کہنے کو اگر کوئی آدمی اپنے باپ کی جیب سے 10 روپے نکال لے تو چوری تو ہوگی نا؟
بالکل ہوگی.
اچھا, اگر کوئی چوری ہوگی, اچھا, اسی طریقے سے اگر باہر ایک بھینس پھر رہی ہے, کسی نے اٹھا کے اپنے گلے پر باندھ لی,
وہ بھی چوری ہے.
وہ بھی چوری ہے, لیکن آپ کے فقہا نے کتنی شرائط لگائی ہیں اس پر کہ عدالتی چوری کب ہوگی, سزا کب دی جائے گی, یعنی اس کے لیے حرص کی شرط,
صحیح,
ایک محفوظ مقام ہو, وہاں سے کسی آدمی نے چرایا ہو,
یعنی ہر ایک پر ایک جیسی سزا متعین کی گئی.
یہ سب کیوں کیا جاتا ہے؟ اس لیے کہ قانون کے کاروائی کرنے کا انداز اور ہوتا ہے.
ٹھیک ہے,
اور جب عامۃ الناس اپنی کوئی رائے دیتے ہیں تو ان کو حق حاصل ہے, وہ پرسپشن کی بنیاد پر رائے دے دیں, ان کی پرسپشن غلطی ہوگی وہ بعد میں اس کو درست کر لیں گے. عوامی فیصلے تبدیل ہوتے رہتے ہیں. اچھا, آپ سمجھتے ہیں کہ اس معاملے میں غلط پرسپشن ہے, تو آپ کو پورا حق ہے, ایک جمہوری معاشرے میں یہ حق مجھے بھی ہے, آپ کو بھی ہے, کہ ہم اس کے شواہد لوگوں کے سامنے پیش کریں, ہم جگہ جگہ جائیں اور لوگوں کو ایجوکیٹ کریں. اچھا, یہی معاملہ دوسری طرف بھی ہے. اگر کسی پر کوئی الزام لگ گیا ہے اور آپ کا خیال یہ ہے کہ یہ الزام بالکل غلط ہے, تو شواہد کے ساتھ لوگوں میں جا کے تردید کریں. جو شواہد عامۃ الناس کے سامنے پیش کیے جاتے ہیں وہ منطقی بھی ہو سکتے ہیں, عقلی بھی ہو سکتے ہیں, قیاسی بھی ہو سکتے ہیں.
ٹھیک ہے,
جو شواہد عدالتوں کے سامنے پیش کیے جاتے ہیں وہ دستاویزی
ہونے چاہیے,
ان کی نوعیت یہ نہیں ہوتی.
ٹھیک,
وہاں تو دیکھیے نا, مثال کے طور پر ابھی میں ایک مقدمے کی روداد کے بارے میں پڑھ رہا تھا, تو عدالت یہ کہتی ہے کہ یہ آپ نے ایک فوٹو کاپی فراہم کر دی, اس کی کوئی قانونی حیثیت نہیں.
صحیح,
آپ یہ دیکھیے کہ اس وقت تک بھی ابھی عدالت نے ڈی این اے کی گواہی کو آسانی سے تسلیم کرنے کے لیے تیار نہیں.
ٹھیک ہے,
اچھا, اسی طریقے سے اگر کسی موقع پر آپ نے ویڈیو بنا لی ہے اور میں آپ دیکھنے کے بعد یعنی حتمی طور پر اس نتیجے پر پہنچ جاتے ہیں کہ اس جرم کا ارتکاب ہو رہا ہے, لیکن ابھی عدالتیں اس کو تسلیم کرنے میں متردد ہیں. کیوں؟ اس کی وجہ یہ ہے کہ عامۃ الناس کے ہاں کوئی سزا دینے کا مسئلہ نہیں ہوتا, وہاں پر دو رائے موجود رہتی ہیں. عدالت جب مہر لگا دیتی ہے کہ فلاں آدمی مجرم ہے, تو اس کے بعد تو پھر کوئی چیز باقی رہ نہیں جاتی.
اچھا, اس میں سیدنا مسیح علیہ السلام کی ایک روایت ہے کہ ایک کسی خاتون کو یا کسی مرد کو رجم کیا جا رہا تھا, تو آپ نے فرمایا تھا کہ پتھر وہ مارے جو خود گناہگار نہ ہو. اس کو سامنے رکھتے ہوئے اب ہم یہاں پر دیکھیں کہ احتساب کرنے والا یا سزا کو نافذ کرنے والا شخص ایک شخص ہے جو کہ किसी के बारे में फैसला कर रहा है कि वो सादिक है अमीन है, तो वो सजा नाफिज भी कर रहा है या एहतसाब कर रहा है, तो क्या उसे खुद भी फिर सादिक और अमीन होना चाहिए? इसको देखते हुए
इसको भी बड़ी अच्छी तरह समझ लीजिए। एक चीज ये है कि आपने एक अदालती निजाम बना दिया है,
ठीक,
उस अदालती निजाम में जो कानून बना हुआ है उसके लिहाज से जिस शख्स को आपने जज के मनसब पर फाइज किया है वो फैसला करेगा,
ठीक है।
यानी वो ये नहीं देखेगा कि पहले अपने घर में जाके जायजा ले कि मैंने इस जुर्म का इर्तकाब किया या नहीं किया,
ठीक।
अदालती निजाम अपने कायदे के मुताबिक चलता है, उस पर इसका इतलाक भी नहीं होता। मैंने पहले अर्ज कह दिया कि मुतय्यन जुर्म होना चाहिए, मुतय्यन सजा होनी चाहिए, देने का प्रोसीजर जिसको आप प्रोसीजरल लॉ कहते हैं वो भी मुतय्यन होता है, उसके मुताबिक एक सजा का नफाज कर दिया जाता है। अगर अदालती निजाम कायदे से बना हुआ है तो ऐसे ही होगा। सैयदना मसीह का जो मामला है वो बिल्कुल दूसरा है। वो मामला ये है कि यहूद अल्लाह ताला की एक शरीयत रखते थे, उनको एक कानून दिया गया था, बतदरीज वो जवाल का शिकार हुए। तो जिस जमाने में सैयदना मसीह अलैहिस्सलाम की बेइज्जती हुई है, इसराइल की रियासतें दो बन चुकी थी, एक इसराइल कहलाती थी और दूसरी यहूदिया कहलाती थी। एक रियासत में कठपुतली हुक्मरान था, जैसे आपने देखा होगा कि हमारे यहाँ जब हिंदुस्तान में अंग्रेज आए तो उन्होंने यहाँ सैकड़ों की तादाद में रियासतों में हुकूमत करने का ये तरीका इख्तियार किया, जैसे निज़ाम हैदराबाद है कि हुकूमत को नहीं छेड़ा, बराए रास्त नज्म नहीं संभाला, लेकिन फैसले उनकी मर्जी के मुताबिक ही होते थे। तो वहां रोमियों ने एक जगह ये तरीका इख्तियार किया था और दूसरी जगह वो बराए रास्त हुकूमत कर रहे थे, यानी ये सूरत हाल,
ठीक है।
उधर भी बाकायदा कानूनी अदालतें कायम थी, इधर भी बाकायदा कानूनी अदालतें कायम थी। जब यहूद ने सैयदना मसीह अलैहिस्सलाम के मामले में मुकदमा दायर किया तो वो एक कानूनी अदालती में दायर किया। सैयदना मसीह उस पर तबसरा नहीं कर रहे, उनके पास यहूद के कुछ गिरोह आ गए जिनमें मजहबी पेशवा भी थे और उन्होंने आके उनका इम्तहान करने की गरज से ये कहा कि ये फलां औरत है, हम इसको पकड़ के लाए हैं, इसने बदकारी का इर्तकाब किया है, आप फरमाइए खुदा की शरीयत में इसकी क्या सजा है। उस मौके पर उन्होंने कहा कि इसको पत्थर वो मारे जिसने खुद इस बदकारी का इर्तकाब न किया हो। ये असल में किसी माशरे पर तबसरा है, ना कि अदालती निजाम पर तबसरा है। माशरे के अंदर अगर लोगों का हाल ये हो कि हर आदमी झूठ बोलता हो, हर आदमी बददियानती करता हो, हर आदमी दो दो खा रखता हो, हर आदमी टैक्स बचाता हो, हर आदमी झूठे बयान देता हो, अगर सूरत हाल ये हो, मैं भी अपने माशरे को जानता हूँ, आप भी जानते हैं, इस तरह के माशरे में जब कुछ लोग बड़ी पाकीजगी पर गुफ्तगू करना शुरू कर दें तो हजरत मसीह का ये कॉल उनको सुनाना चाहिए। इसका अदालती निजाम से कोई ताल्लुक? अगर किसी माशरे के अंदर कोई अदालती निजाम नहीं है तो सैयदना मसीह अलैहिस्सलामी की बात पे अमल करना चाहिए, यानी नसीहत, तलकीन, इस्लाह। और अगर बाकायदा कोई हुकूमत का निजाम मौजूद है तो अगर जुर्म होगा तो अदालत में जाएगा, उसका फैसला भी सुनाया जाएगा और उसके मुताबिक सजा व जजा भी होगी। उसमें यह बहस नहीं उठाई जा सकती कि जज साहब खुद तो किसी जुर्म का इर्तकाब नहीं कर चुके, अगर जज साहब कर चुके हैं तो जाहिर है कि उनको भी उसी अदालती निजाम के जरिए से सजा दी जा सकती है,
ठीक है।
तो वरना तो आप ये देखिए कि अगर आप इस उसूल को कायम कर ले तो जैसे मैंने पहले सादिक और अमीन के बारे में कहा, कोई भी नहीं बचेगा, तो फिर कोई जज भी किसी मनसब पर नहीं बैठ सके,
ठीक।
ये दो बिल्कुल अलग अलग चीजें हैं। माशरे की सतह पर आपको जुबान कब खोलनी चाहिए, आपको लोगों के लिए जजाओ सजा के जाब्ते कब सुनाने चाहिए, सियासी रहनुमाओं को आगे बढ़कर इल्जामात लगाते वक्त क्या चीजें सोचनी चाहिए और कहां अपने गिरेबान में झांकना चाहिए, ये उस जगह की चीज है।
ठीक।
और अदालती मामला वो अदालत के तरीके पे चलते हैं, उनको रोका नहीं जा सकता।
अच्छा जावेद साहब, ये जो हदीस है आमालुकुम अमालुकुम, अगर हम आपने जैसे फरमाया कि हमारी अपनी सोसाइटी को देख लें, तो अगर जो हम अपनी सोसाइटी को जब देखते हैं तो फिर तो कोई ऐसी उम्मीद नजर नहीं आती कि हमारे हुक्मरान आला अखलाक के मालिक होंगे। जैसे जाहिर है लोग हैं वैसे उन्हीं में से तो निकलेंगे ना हुक्मरान।
तो ऐसा ही होता है, दुनिया भर में ऐसा ही होता है। यानी ये कैसे हो सकता है कि किसी माशरे में बददियानती हो, मिलावट हो, झूठ हो, दगाबाजी हो, गबन हो और उस पर अबू बकर उमर की हुकूमत कायम हो जाए? ये नहीं हो सकता। और अगर होगी भी, फर्ज कर लीजिए कि आप कहीं से ले आए उनको और उनसे कहें कि आप नज्म हुकूमत संभाल लें, तो आप हैरान रह जाएंगे कि आपकी मशीनरी उनको नाकाम कर देगी। इसलिए कि दौरे हाजिर में हुकूमत किसी एक फर्द का नाम नहीं है, एक पूरा सिस्टम है जिसके तहत हुकूमत की जाती है। आपकी ब्यूरोक्रेसी है, उसमें सैकड़ों नहीं हजारों की तादाद में लोग हैं। आपकी अदलिया है, उसका एक पूरा नज्म बना हुआ है। आपकी एग्जीक्यूटिव की हुदूद तय है। इसमें कोई एक शख्स जब आएगा तो वो इस निजाम के अंदर ही काम करना चाहेगा। तो इसलिए जो आपका मुआशरा है उसी का रिफ्लेक्शन होगा आपकी सियासत में। इस तरह के ख्वाब नहीं देखे जा सकते कि आप अपने जहन में एक तस्वीर बनाएं اور پھر یہ خیال کریں کہ چشم زدر میں اس کے مطابق حکمران کہیں آسمان پر بنا کر نازل کر دیا جائے، وہ آپ کے اندر سے اٹھیں گے۔ اگر اس کے سوا کوئی طریقہ اور ہے تو اس طریقے کو سامنے آنا چاہیے۔ وہ کیا طریقہ ہے؟ میں نے عرض کیا دو ہی طریقے، جائز طریقہ اور کوئی نہیں۔
اس پہ میں آتا ہوں، ان طریقوں پہ آتا ہوں ابھی۔ آپ نے فرمایا کہ جس طرح ظاہر اگر ایسے لوگ ہیں تو عمر اور ابو بکر جیسے لوگوں کی حکومت نہیں ہو سکتی، تو پھر ظاہر ہے کہ میرے اور آپ جیسے یا جو دیگر عوام ہیں ان جیسے ہی لوگ آئیں گے سامنے۔ یہ جو کہا جاتا ہے السلطان ذل اللہ فی الارض، تو پھر یعنی کسی ایسے شخص کے لیے اس طرح کے القاب استعمال کیے ہیں، ذل اللہ فی الارض، سلطان کو ذل اللہ کہا گیا ہے۔
وہاں السلطان سے مراد کوئی شخص نہیں ہے، السلطان سے مراد ہے اقتدار۔
اقتدار
چونکہ ہمارے ہاں پہلے خلیفہ کا لفظ اختیار کیا گیا، سیدنا عمر رضی اللہ عنہ کے زمانے میں امیر المومنین کی تعبیر اختیار کی گئی، جس وقت خلافت قائم تھی تو چھوٹی چھوٹی حکومتیں بن گئیں، جیسے خارزم شاہی حکومت بن گئی، صفوی خاندان کی حکومت بن گئی، مغلوں کی حکومت بن گئی۔ تو شروع شروع میں جب یہ حکومتیں بننا شروع ہوئیں تو ان کے لیے سلطان کا لفظ اختیار کیا گیا۔ آپ کے علم میں ہوگا کہ صلاح الدین ایوبی کو سلطان کہا جاتا ہے، یعنی بادشاہ یا خلیفہ نہیں کہا جاتا۔ تو اس کے بعد لوگوں کو یہ عام خیال ہو گیا کہ السلطان ذل اللہ کا مطلب یہ ہے کہ یہ شخص زمین پر خدا کا سایہ ہے۔ السلطان ذل اللہ کا مطلب یہی ہے نا؟
Exactly.
تو وہاں السلطان کا لفظ اصل میں شخص کے لیے نہیں استعمال کیا گیا، اقتدار کے لیے کیا گیا ہے۔ یعنی اقتدار اور حکومت جب قائم ہوتی ہے تو خدا کا سایہ ہوتا ہے، کیونکہ مجرموں کو پکڑا جاتا ہے، لوگوں کو امن فراہم کیا جاتا ہے، ان کو حفاظت فراہم کی جاتی ہے۔ اس وقت اگر آپ دیکھیں 24 گھنٹے کے لیے اگر اقتدار کا یہ سایہ اٹھا دیا جائے تو ہم ایک دوسرے کی گردن کاٹنے کے لیے اٹھ کھڑے ہوں۔ آپ کو معلوم ہے کہ یہ سایہ کچھ دیر کے لیے 1947 میں اٹھ گیا تھا، تو کیسے ہوا کہ ایک گھر کے اندر سے لوگ اٹھے اور انہوں نے اپنے گھر کے لوگوں کو مارنا شروع کر دیا، محلے کے لوگوں کو مارنا شروع کر دیا۔ تو حکومت یا اقتدار ہے جس کے بارے میں یہ بات فرمائی گئی ہے، اگر فرمائی گئی ہے، یہ کوئی بہت مستند روایت نہیں ہے، تاہم جو اس کا مضمون ہے وہ ٹھیک ہے بالکل۔ اقتدار خدا کا سایہ ہے، یعنی حکومت کے بغیر کسی معاشرے کا تصور نہیں کیا جا سکتا، ورنہ انارکی پھیل جائے گی، لوگوں کی جان مال آبرو کی حفاظت نہیں کی جا سکے گی۔ اگر آپ لوگوں کو تحفظ فراہم کرنا چاہتے ہیں تو حکومت ضروری ہے، اور پھر وہ خدائی کا سایہ ہوتی ہے، کیونکہ خدا بھی یہی چاہتا ہے کہ اس کی زمین پر امن ہو، فساد نہ پیدا ہو، حکومت فساد کو روکنے کا ذریعہ بنتی ہے۔
آپ یہ فرما رہے ہیں کہ حکومت فساد کو روکنے کا ذریعہ بنتی ہے اور وہ اس اللہ تعالیٰ کی اس میں تائید یا اللہ تعالیٰ کا سایہ اس پہ ہوتا ہے۔ اگر عوام یہ محسوس کریں کہ ہمیں ہمارے حقوق نہیں مل رہے، ہمیں بجلی نہیں مل رہی، ہمیں پانی نہیں، ہمیں جو بنیادی سہولیات ہیں وہ نہیں مل رہے، اور لوگ مر رہے ہیں، لوگ خودکشیاں کر رہے ہیں، روزگار نہیں ہے، تو کیا تب بھی ہم اس اقتدار کے خلاف، اس حکومت کے خلاف کھڑے نہیں ہو سکتے؟
آپ ضرور کھڑے ہوں۔ کیسے کھڑے ہوں گے؟ عوام اسی طرح کھڑے ہوں گے نا کہ وہ تنقید کریں گے، اپنے مطالبات پیش کریں گے، رائے عامہ کو ہموار کریں گے، یہاں تک کہ وہ موقع آ جائے گا جب ان کو رائے دینی ہے اور اپنے حکمرانوں کو تبدیل کرنا تبدیل کر لیں۔
وہ موقع 5 سال کے بعد آئے گا، میں 5 سال تک برداشت کروں، میں اس کے لیے کوئی ایجیٹیشن نہ کروں؟
آپ قانون پاس کر لیجئے کہ ہر سال انتخابات ہو جایا کریں، لیکن پرامن طریقہ یہی ہے، یعنی اگر 5 سال انتظار کرنا اتنا شاق گزر رہا ہے، یہ 5 سال کیوں دیے گئے ہیں؟ 5 سال یا 6 سال یا 4 سال اس لیے دیے جاتے ہیں کہ ایک حکومت کو کام کرنے کا موقع مل جائے۔ آپ کے مطالبات چشم زدن میں پورے نہیں کیے جا سکتے۔ ابھی بھی دیکھیے آپ کے ملک میں اگر آج یہ کہا جائے کہ بجلی فراہم ہونی چاہیے، تو بجلی فراہم کرنے کا کام آپ جیسے کچھ بھی چاہیں خواہشات کی دنیا میں رہتے رہے، اس نے ایک وقت لینا ہے، جس کے بعد ہی کارخانے لگیں گے، پھر بجلی آپ کو ملے گی، تو اس کے لیے وقت چاہیے۔ عوام کا معاملہ تو یہ ہے کہ ان کو کوئی تکلیف ہوگی اپنا مطالبہ سامنے لے کے آ جائیں گے۔ تو یہ مدت مقرر کی گئی، اس میں بڑی وزڈم ہے۔ اس کا مطلب ہے کہ ایک حکومت کو آپ نے 4 سال 5 سال دیے ہیں، وہ اس کے دوران میں اپنی کارکردگی کی بنیاد پر لوگوں کے سامنے آئیں گے، لوگ فیصلہ کر لیں گے۔ ایک زمانہ وہ تھا کہ جس میں حکمران کا انتخاب کرنے کے بعد پھر موت تک کوئی حکمران رہتا تھا۔ اچھا، اس سے بہت آگے بڑھ جائیے، ایسا ہوا ہے بعض جمہوریتوں میں کہ جہاں لوگوں نے سڑکوں پر آ کر لاکھوں کی تعداد میں اپنے احساس کا اظہار کر دیا پرامن طریقے سے، اور حکومتیں مستعفی ہو گئی، یہ بھی ہوتا ہے۔ لیکن یہ جو کچھ بھی ہونا ہے یہ پرامن طریقے سے ہونا چاہیے، اس میں نظم و نسق کو خطرے میں نہیں پڑنا چاہیے، اس میں کسی قانون کی خلاف ورزی نہیں ہونی چاہیے۔ یہ جو چیزیں ہیں یہ اصل میں جو مطالبات عوام کے کہتے ہیں آپ، ان سے زیادہ بنیادی ہیں۔ یعنی حکومت اصل میں قائم اس لیے کی جاتی ہے کہ لوگوں کو امن اور حفاظت میسر ہو، باقی چیزیں ثانوی ہیں جتنی بھی۔ یہ جو چیز ہے کہ حکومت نے روزگار کے مواقع فراہم کرنے ہیں، حکومت نے سڑکیں بنا کے دینی ہیں، حکومت نے بجلی فراہم کرنی ہے، یہ تو کلاسیکی حکومت کے فرائض میں تھا ہی نہیں، پرائیویٹ سیکٹر فراہم کرتا تھا. حکومت وجود میں کس بنیاد پر آئی تھی؟ وہ بجلی فراہم کرنے کے لیے وجود میں نہیں آئی تھی، حکومت امن فراہم کرنے کے لیے آئی، یعنی وہ آپ کو حفاظت فراہم کرے، امن فراہم کرے، یہ حکومت کا کام تھا. یہ تو آج بھی کہا جا سکتا ہے کہ چیزیں پرائیویٹ سیکٹر میں ہونی چاہیے اور ان کو اسی جگہ ڈیولپ بھی ہونا چاہیے. آپ دیکھیں جو جدید جمہوریتیں ہیں ان میں زیادہ تر میں اس میں حکومت کوئی خاص کردار نہیں ادا کرتی. تو اس وجہ سے یہ بنیادیں نہیں ہیں حکومت کی تبدیلی کی. حکومت کی تبدیلی کی بنیاد یہ ہے کہ امن فراہم نہیں ہو رہا، حفاظت فراہم نہیں ہو رہی، لوگوں کی جان مال آبرو کو خطرات لاحق ہو گئے. حکومت اصلاً اس مقصد کے لیے قائم کی جاتی ہے.
لیکن جاوید صاحب، حکمران پر اگر کوئی الزام لگا دیا جائے اور وہ الزام باقاعدہ ایک ڈاکیومنٹ کی شکل میں سامنے آ جائے، تو پھر اس حکمران کی یہ ذمہ داری نہیں ہے کہ وہ اپنے آپ کو اس عہدے سے الگ کر لے تاکہ احتساب کی کاروائی جو ہے وہ ٹھیک طریقے سے چل جائے، بجائے اس کے کہ حکمران اپنی جگہ پر کھڑا رہے اور وہ کہے کہ جی احتساب بھلے کر لیں آپ، لیکن میں اس وقت تک نہیں ہٹوں گا جب تک کہ عدالت کوئی فیصلہ نہیں سنائے گی. جب مجھ پہ الزام لگائے اور پوری دنیا میں اس کا جو ہے وہ چرچا ہو رہا ہے، تو مجھے الگ نہیں ہو جانا چاہیے؟
اس کے بھی دیکھیے دو پہلو ہیں. جب جمہوریت مستحکم ہو جاتی ہے، روایات قائم ہو جاتی ہیں، تو ایسا ہو جاتا ہے، یعنی حکمران چلے جاتے ہیں، اس سے کوئی عدم استحکام پیدا نہیں ہوتا. اس وقت ہم جس صورتحال سے دوچار ہیں پاکستان میں یا ہندوستان میں یا قریب کے ممالک میں، وہاں بنیادی مسئلہ سیاسی استحکام کا ہے. اگر اس طریقے سے حکمران ایک الزام لگنے پہ ہٹ جائیں گے تو آپ دو دن کے اندر نئی قیادت نہیں پیدا کر سکتے، اور قیادت کے بغیر آپ سیاسی جماعتوں کو مستحکم نہیں رکھ سکتے، آپ حکومت کے نظام کو بھی مستحکم نہیں رکھ سکتے. آپ یہ دیکھیے، کیا اس وقت یہ واقعہ نہیں ہے کہ ہماری جتنی سیاسی جماعتیں ہیں، یعنی میں کسی خاص سیاسی جماعت کا ذکر نہیں کر رہا، جتنی سیاسی جماعتیں ہیں ایک آدھ کو چھوڑ کر باقی سب کے ہاں موروثی بادشاہت کا وصول چل رہا ہے،
ایسا ہی ہے.
تو ہمارے ہاں روایت یہ کیوں نہیں قائم ہو رہی کہ لوگ میرٹ پر آگے آئیں اور دوسرے خاندانوں سے بھی آگے آ کے پارٹیوں کی زمام سنبھالیں؟ اس لیے کہ ابھی ہمیں یہ سفر کرنا ہے. تو آپ ایک سفر کر کے جہاں آپ کو پہنچنا ہے اس کا خواب قبل از وقت نہیں دیکھ سکتے. تو ہمارے ملک میں یا ہمارے جیسے ملکوں میں یہ اچھی بات ہے، کوئی آدمی اگر سمجھتا ہے کہ اس کو پیچھے ہٹ جانا چاہیے تو ہٹ جائے، لیکن یہ زیادہ سے زیادہ آپ ایک اچھے اصول کے طور پر بیان کر سکتے ہیں، اس کو آپ قاعدہ نہیں بنا سکتے. بسا اوقات آدمی محسوس کرتا ہے کہ میرے خلاف غلط پروپیگنڈا کیا جا رہا ہے، عدم استحکام کا شکار کیا جا رہا ہے، پیش نظر یہ ہے ہی نہیں کہ کوئی الزام لگانا ہے اور حقیقت میں اس کی تحقیق کرنی ہے، اصل میں سیاسی مقاصد ہے جن کے لیے یہ ہو رہا ہے. تو کئی چیزیں ہیں جن کو کنسیڈر کرنے کے بعد وہ یہ رائے قائم کرتا ہے.
ٹھیک ہے،
تو یہاں ہمیں بالکل واضح رہنا چاہیے کہ جو چیزیں اخلاقی لحاظ سے اعلیٰ معیار کی حامل ہوتی ہیں ان کے بارے میں گفتگو ہوتی ہے، بات ہوتی ہے، دانشور ان کو لوگوں کے سامنے رکھتے ہیں، لوگوں کو ایجوکیٹ کرتے ہیں، یہ کام کیے جاتے ہیں، ان کی بنیاد پر خلفشار اور انتشار نہیں پیدا کیا جاتا.
اچھا، آپ نے جاوید صاحب اپنی کتاب میں بھی ایک حدیث کو ریفر کیا ہے کہ وہ مختصراً میں بتا دیتا ہوں کہ حکمران آپ کے جیسے بھی ہوں، وہ چاہے آپ کو آپ کے حقوق دے رہے ہوں، آپ کو ناپسند بھی ہوں، لیکن آپ ان کے خلاف نہیں اٹھ کھڑے ہو سکتے، آپ ان کے خلاف تلوار نہیں اٹھا سکتے جب تک کہ وہ نماز پڑھنے والے ہوں. اب یہاں پر دو سوالات بنیادی پیدا ہوتے ہیں کہ اس کا مطلب یہ ہوا کہ ایک شخص ہے جو نماز پڑھتا ہے لیکن دنیا جہاں کی کرپشن اور برائی اس کے ہے ساتھ لگی ہوئی ہے، تو صحابہ کو یہ کہا گیا کہ ان کے خلاف آپ نہ کھڑے ہوں. اور دوسرا پہلو پھر یہ ہے کہ ایک شخص ہے جو بہت ایماندار ہے، بالکل بہت اچھا ہے، بڑا نیک ہے، مگر وہ نماز نہیں پڑھتا، تو اس کے خلاف کھڑا ہوا جا سکتا ہے. اس روایت کو کیسے دیکھیں گے ہم؟
اس میں دو باتیں سمجھ لینی چاہیے. ایک تو یہ کہ یہ بات جس وقت کہی جا رہی ہے اس وقت جمہوری طریقے سے 5 سال بعد انتخابات کا طریقہ نہیں تھا.
ٹھیک ہے،
یعنی حکمران اگر فرض کر لیجئے کہ لوگوں کی رائے ہی سے آیا ہے، جیسے کہ خلفائے راشدین لوگوں کی رائے سے بنے.
ٹھیک ہے،
سیدنا عمر بن عبدالعزیز نے بھی لوگوں کی رائے طلب کی، لوگوں نے ان پر اعتماد کا اظہار کیا، تو اس کے بعد ہی انہوں نے حکومت کا نظم سنبھالا. اس سب کچھ کے باوجود وہ بہرحال اپنی زندگی کے آخری لمحے تک ہی حکمران تھے. اس طرح کا حکمران جہاں اس طرح کی کوئی جمہوری روایت نہیں ہے، آپ کو 4 سال بعد 5 سال بعد موقع نہیں مل رہا، آپ حکمران کے خلاف ایسے جلوس نہیں نکال سکتے، اس طرح کے اجتماعات نہیں کر سکتے، کیونکہ اس تمدن میں اس کی گنجائش نہیں تھی. بڑے شہر ابھی آباد نہیں ہوئے تھے، لوگوں کو سڑکوں پر لانا کوئی آسان نہیں تھا، لوگوں کی ریاست کے نظام کے ساتھ जो पार्टिसिपेशन है या उनकी शमूलियत है वो इस तरह से ऑर्गेनाइज या मनज़म नहीं हुई थी जैसे कि अब हम देखते हैं। तो उसमें इसका बड़ा शदीद अंदेशा था कि कुछ लोग उठ के हुकूमत को अदम इस्तेहकाम में मुब्तला कर देंगे। एक तो ये समझ लीजिए, दूसरे ये कि वहां जो उठना मकसूद है वो उठना तनकीद करने के लिए उठना नहीं है। तनकीद तो हम आज भी करेंगे, कल भी करेंगे, बाज़ औक़ात अपनी जान को खतरे में डाल के भी करेंगे। हमें मोहम्मद रसूलुल्लाह ने ये तारीम दी है कि वो आदमी अफजल जिहाद करता है जो किसी जाबिर सुल्तान के सामने कलमाए हक कहे। तो कलमाए हक कहना और मजलूमाना तरीके से जिद्दोजहद करना, इसका दरवाजा कभी बंद नहीं होता। आप तलवार कब उठाएं,
तलवार
बंदूक कब उठाएं? तो आमतुन्नास को तलवार उठाने का हक दे देना, ये तो असल में लोगों की जान माल आबरू को खतरे में डालना है। आप देखें जहां जहां इस तरह की खाना जंगी की सूरत पैदा हुई है वहां बहुत इतलाफे जान।
लेकिन आपने एक एक कंडीशन में दे दिया ना तलवार उठाने का हक भी, आपने एक इस्तेसनाई सूरत तो बयान की ना कि जब अगर ऐसा हो तो फिर तुम तलवार उठा सकते।
उसके भी दो दर्जे वहां बयान हो गए। एक ये है कि आपने बगावत कर दी, बगावत का पहला दर्जा ये है कि आपने कानून को मानने से इनकार कर दिया, इताअत करने से इनकार कर दिया, यहां पर भी आप कोई बंदूक या तलवार नहीं उठा रहे। यानी एक एक सूरत यह होती है कि आप तनकीद कर रहे हैं लेकिन आप कानून की पाबंदी कर रहे हैं, कायदे के अंदर खड़े हैं,
ठीक है।
पहला मरहला ये है,
ठीक है,
ये तो हर वक्त ही खुला हुआ है,
सही है।
यानी हर मुसलमान का फर्ज है कि वो लोगों को भलाई की तलकीन करे और बुराई के मामले में नक्द करे,
ठीक,
हर मुसलमान का फर्ज
सही है।
ये इसके लिए कोई शरायत नहीं है, कोई हुदूद नहीं है, सवाए इसके कि आप अपनी जान के बारे में मुतरब्बे हो जाएं,
ठीक,
बस ये आपका फैसला है। हो सकता है कि आप अपनी जान को हथेली पर रखकर किसी मौके पर हक की गवाही दें और हक की शहादत दें, पहला दर्जा। दूसरे ये है कि आप कानून को मानने से इनकार कर दें, जिसको हमारे यहाँ आज जदीद सिविल नाफरमानी कहा जाता है। ये दूसरा मरहला है जिसकी इजाजत दी गई है। इसका अगला मरहला वो है जिसमें आप तलवार उठाते हैं, उसके फिर बहुत शरायत व हुदूद है। यानी उसके लिए जरूरी है कि किसी जगह पर आप पहले अपना एक मुस्तहकम निज़ाम कायम कर लें, किसी खित्ता अर्ज में आपकी बाकायदा हुकूमत कायम हो जाए, फिर उसके जरिए से आप उस निज़ाम को दुरुस्त करने की कोशिश करें। तो ये बहुत हुदूद व शरायत की चीज़ है, ये ऐसा नहीं है कि लोगों को बस लाइसेंस दे दिया गया है कि वो ये काम कर लें।
लेकिन जो दूसरा वाला दर्जा आपने बताया जिसमें सिविल नाफरमानी की बात की, वो उसके लिए तो बहुत कड़ी शरायत नहीं है ना?
इसलिए कि उसमें आप मजलूमाना जद्दोजहद कर रहे होते हैं। अगर आपने एक कानून की पाबंदी करने से इनकार कर दिया, आप जेल में डाल दिया जाएगा, आपको पकड़ा जाएगा, आपको कोड़े लगाए जाएंगे, आप मार खा लेंगे, इसमें कोई इंतशार खलफशार का इम्कान नहीं। जब तलवार उठाई जाती है तो फिर लोगों की जान माल और आबरू को खतरा लायक होता है। ये कोई बच्चों का खेल नहीं है, ये ताले आजमा लोग ये सोचते नहीं है कि वो ये काम करने के लिए जा रहे हैं तो इससे क्या कुछ हो जाएगा। आप देखिए जिन इलाकों के अंदर आमतुन्नास को आमादा किया गया कि वो बंदूकें उठा लें, जैसे कश्मीर है, जैसे फलस्तीन है, जैसे कुर्दिस्तान है, जैसे यमन है, वहां क्या हालात हुए हैं? यानी वो मुल्क खंडर बन गए। अफगानिस्तान में हम क्या देख रहे हैं अपने हमसाय में? तो इसलिए ये बंदूक उठाना, तलवार उठाना कोई बच्चों का खेल नहीं है, इसके बारे में हजार मरतबा सोचना चाहिए। तो रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम ने एक दर्जे में जाकर इसकी इजाजत दी है और ये इजाजत होनी चाहिए थी, वरना तो किसी जालिम से निजात हासिल करना ही बहुत मुश्किल हो जाता। लेकिन फिर उसके ऊपर बहुत से हुदूद और शरायत आयद कर दी है।
अच्छा जावेद साहब, जब हम कंट्री के अंदर हैं तो हर शख्स जो है वो इक्वलिटी रखता है, मसावात है, तो जब हम एहतसाब की बात करते हैं तो सिर्फ फिर सियासतदानों का एहतसाब क्यों, दूसरे इदारों का एहतसाब क्यों नहीं, इसकी क्या वजह है?
ये तो मैं भी कभी नहीं समझ सका। देखिए एहतसाब के इदारे हर मुल्क में होने चाहिए। आप जानते हैं कि वफाकी मुहतसिब या सूबाई मुहतसिब का भी एक इदारा हमारे यहाँ कायम है, एहतसाब के लिए एक नैब का इदारा भी हमारे यहाँ कायम है, बहुत से इदारे हैं। तो इन इदारों का दायरा अमल सिर्फ सियासतदान तो नहीं होते,
होने भी नहीं चाहिए,
ये होने भी नहीं चाहिए और ऐसा है भी नहीं। यानी कवानीन में यह नहीं लिखा हुआ कि सिर्फ सियासतदानों ही का एहतसाब होगा। एहतसाब तो हर उस शख्स का होगा जो इस मुल्क का शहरी है और उसने कोई गलत काम किया है,
ठीक।
अगर किसी मनसब पर फायज होते हुए गलत काम किया है तो वो और भी ज्यादा कड़े एहतसाब का मुस्तहिक है। लेकिन उसको आपको मुतय्यन करना पड़ेगा, यानी ये भी बताना पड़ेगा कि किन चीजों पर एहतसाब होगा और ये भी बताना पड़ेगा कि उसका प्रोसीजर क्या होगा। ये लाजिम है कि आप इन तमाम मराहल से किसी चीज को गुजारें और उसके बाद आप जाकर किसी के बारे में एहतसाब का लफ्ज जुबान से निकालें। फिर ये कि एहतसाब को कभी मौसर व माजी नहीं होना चाहिए। यानी यक बयक आप खड़े हो जाएं और आप गड़े मुर्दे उखाड़ने लगे तो इसके नतीजे में इनाद और इंतकाम की बिना पड़ जाती है। आपको इस वक्त के एहतसाबी निज़ाम को बेहतर करना चाहिए। इस वक्त कोई बुरा काम ना होने पाए, कोई खराबी ना होने पाए, कोई गबन ना होने पाए, कोई ख्यानत ना होने पाए और उसमें आला से आला किरदार और सीरत के लोगों के इंतखाब के लिए रास्ते हमवार कीजिए, कानून बहुत अच्छा बनाइए ताकि जिंदा और बेदार इदारे हम वक्त निगरानी करते रहें। लेकिन सबसे बड़ा एहतसाब खुद अवाम कर रहे होते हैं। मैंने आपसे अर्ज किया है कि किसी एहतसाबी इदारे को भी एहतसाब करने के लिए शवाहिद चाहिए, हकायक उसके सामने होने चाहिए, उसे बिला शायबाए शक फैसला करना है, ये आसान काम नहीं होता। अहमदुल्नास के लिए तो कोई पाबंदी नहीं है। जब कभी भी कोई आदमी उनका हुक्मरान होगा या किसी जगह पे कोई मनसब रखता होगा, वो उसके खिलाफ अपना फैसला दे देंगे। अच्छा, इसी तरीके से जो ब्यूरोक्रेसी है या दूसरे और इदारे हैं उनके अंदर अगर कोई खराबी पैदा होती है तो उनका एक अंदरूनी निज़ाम भी होता है एहतसाब का, यानी वो जरूरी नहीं है कि अदालती कार्रवाई में हो, उसको भी बेहतर करना चाहिए। तो एहतसाब तो हर सतह के ऊपर बेहतर करने की जरूरत है, लेकिन वो इदारती सतह पर होना चाहिए, वो कायदे से होना चाहिए, वो रवां सूरत हाल में होना चाहिए। अगर ऐसा होगा तो कोई खलफशार याद में इस्तेकाम नहीं होगा। आप इसको एक नारा बना देंगे, इसकी बुनियाद पर कौम मुल्क सबके मामलात को ठप देने की कोशिश करेंगे, इसका लाजमी नतीजा ये निकलेगा कि ये लफ्ज तो लोगों की जुबानों पर बहुत आ जाएगा, हकीकत के एतबार से होगा कुछ भी नहीं।
अच्छा जावेद साहब, अपनी बात को थोड़ा और आगे बढ़ाते हैं कि अदालत ने एक कार्रवाई की, अदालत की रिस्पेक्ट अपनी जगह पर, लेकिन अदालत के जो फैसला है उस पर तनकीद करने का मुझे हक है। अगर एक शख्स है उसके खिलाफ अदालत ने कोई फैसला दिया है, उसे तनकीद करने का बिल्कुल हक है, लेकिन क्या तनकीद का तरीक़ाकार ये होना चाहिए कि वो खुलेआम जो है वो सड़कों पर निकले, अपना एक जत्था बनाए, अपने साथ लोगों को शामिल करे और फिर अदालत के खिलाफ जो है वो अदालत के फैसले के खिलाफ चैलेंज करे और अदालत के प्रोसीजर में वो नकायस बयान करे कि जी जी इसमें ये नकायस थे। भाई जब अगर ऐसे नकायस थे तो आप अदालत की कार्रवाई के दौरान ये बात कर सकते थे, लेकिन इस तरह से अगर बात की जाएगी तो फिर वो इदारों की जो एक सेंक्टिटी है, इदारों का जो एक मकाम है, वो तो फिर खत्म हो जाएगा। ऐसा करना किस तरह से देखेंगे हम?
इसमें कई चीजें हैं जो बिल्कुल जायज हैं, कुछ चीजें हैं कि जो किसी हाल में नहीं होनी चाहिए। जो चीजें किसी हाल में नहीं होनी चाहिए उनमें सबसे पहली चीज ये है कि किसी बुरी से बुरी अदालत का फैसला भी अगर आ गया है और बुरे से बुरा फैसला भी आ गया है तो उसको नाफिज हो जाना चाहिए,
वो नाफिज होना चाहिए।
क्योंकि अमलन अगर आप उसके निफाज के रास्ते में रुकावट बन जाएंगे तो किसी मुल्क का निज़ाम फिर चलाया नहीं जा सकता।
ठीक,
आप जब एक नज़म कायम करते हैं, जिस तरह मैंने अर्ज किया कि बाज़ वक़्त बुरे हुक्मरानों को गवारा करना पड़ता है ताकि सियासी अदम इस्तेहकाम न पैदा हो जाए, इसी तरह जो रियासत के इदारे हैं उनके मामले में भी आप ये नहीं कर सकते कि आप ये कहें कि अच्छा फला मामले में तो मैं ये फैसला मानूंगा, फला में ये नहीं मानूंगा। आपको फैसले को मानना चाहिए, वो कोई फैसला हो।
ठीक,
मिसाल के तौर पर मुझसे किसी जुर्म का इर्तकाब हो गया है, मेरे खिलाफ एक फैसला आ गया, वो फैसला नाफिज हो जाएगा। अच्छा, मैं समझता हूँ फैसला गलत है, मैं ये समझता हूँ उस फैसले में बाज़ हुदूद की खिलाफवर्जी हुई है, मुझको पूरा हक है कि मैं उस पर तनकीद करूँ। ये तनकीद शाइस्ता उसलूब में होनी चाहिए, महज़ब अंदाज में होनी चाहिए, इस तनकीद को शवाहिद पर मबनी होना चाहिए, ये जब की जाए इसका लबो लहजा एकेडेमिक होना चाहिए।
ठीक है,
अगर आप इसको इस तरह अमतुन्नास में लेके जाएंगे कि जिसके नतीजे में लोग निज़ाम के खिलाफ उठ खड़े हों या उनके अंदर उसके बारे में नफरत पैदा हो जाए, तो ये फिर वही सियासी अदम इस्तेहकाम का जरिया बनेगा। तो ये तलवार की धार है, तनकीद का आपको पूरा हक है। एक गलत फैसला अगर मिसाल के तौर पर किसी जगह हुआ है तो उस पर क्यों तनकीद नहीं की जाएगी? ये आपके इलम में होना चाहिए कि जो कूफा की अदालत थी उसमें बड़े जलीलुल कदर फुकहा काजी रहे हैं, इमाम हनीफा के बारे में करदरी ने मनाकिब में बड़ी वजाहत से मिसालें दी हैं कि किस किस मौके के ऊपर उन्होंने बाज़ अदालती फैसलों पर शदीद तनकीदें की, बल्कि कानून के इतलाक के मामलात पर भी शदीद तनकीदें की। तो ये सब चीजें होती हैं, लेकिन इसका प्लेटफॉर्म क्या होना चाहिए, कहाँ करनी चाहिए? कोई आदमी किसी जलसा आम में भी कर सकता है, वो किसी वकला के इज्तिमा में भी कर सकता है, वो जजों के किसी इज्तिमा में भी कर सकता है, वो दानिश्वरों के किसी इज्तिमा में भी कर सकता है, वो अपने घर में बैठ के भी कर सकता है, वो किसी प्रेस कॉन्फ्रेंस में भी कर सकता है, लेकिन उसका लबो लहजा महज़ब होना चाहिए और हर कदम पर उसे ये बताना चाहिए कि मैं किसी फैसले के मुकाबले में कोई इंतशार नहीं पैदा करना चाहता, मैं एक फैसले की गलती बाजे कर रहा हूं। देखिए, अगर मैंने कत्ल नहीं किया, शवाहिद की बुनियाद पर अदालत ने फैसला दे दिया मेरे खिलाफ, तो क्या आप मुझे पाबंद कर रहे हैं कि मैं जो जानता हूं, बड़ी अच्छी तरह जानता हूं कि मैं बिल्कुल बरी जिम्मा हूं, तो मैं अपनी जुबान भी बंद कर लूं? ऐसा नहीं हो सकता।
तो फैसला बंद तो नहीं, वो नहीं कह रहा, लेकिन इस तरह से बात करना ये मुनासिब होगा?
देखिए, ये इस तरह से मैंने अर्ज किया कि उसकी एक ही शक्ल है, اور وہ یہ ہے کہ اگر نظام کو الٹنے کی بات کی جا رہی ہے, اس کے خلاف بغاوت کی بات کی جا رہی ہے, عامۃ الناس کو اکسایا جا رہا ہے, تو یہ یقیناً قابل مذمت ہے. لیکن اس سے پیچھے پیچھے آپ مہذب تنقید کر رہے ہیں, غلطی واضح کر رہے ہیں, لوگوں کو توجہ دلا رہے ہیں, فیصلے کے اوپر تبصرہ کر رہے ہیں, وہ حق ہر مظلوم کو حاصل, اور یہ حق ہمیشہ حاصل رہنا چاہیے. ورنہ ہم جانتے ہیں کہ ہماری اپنی تاریخ میں ہماری عدلیہ نے بعض ایسے فیصلے کیے ہیں جو پوری قوم کے لیے باعث شرمندگی بن گئے. آپ مجھے یہ بتائیے کہ جب مولوی تمیز الدین کے خلاف فیصلہ آیا تھا, کیا آج وہ فیصلہ کسی بھی جگہ کوئی عزت رکھتا ہے اپنے اندر؟ تو اس وقت بھی لوگوں کو حق تھا کہ اس فیصلے پر تنقید کریں.
بھٹو صاحب کے خلاف جو فیصلہ تھا, اس پر بھی
افکار علی بھٹو صاحب کے خلاف جو فیصلہ آیا, اس پر آج تک تنقید ہو رہی ہے.
آج تک ہو رہی ہے.
بہن ہی یہی صورتحال اس وقت ہوئی ہے جب کسی عامر نے آ کے بندوق کے زور پر ملک پہ قبضہ کر لیا, اور اس کے بعد عدالتوں نے نہ صرف یہ کہ اس کے لیے حمایت فراہم کی, بلکہ بعض موقع پر اسے آئین تک میں ترمیم کا اختیار دے دیا.
ٹھیک.
اچھا, اسی طریقے سے آئین سے بالکل برخلاف ہمارے بہت سے معزز ججوں نے پی سی او کے تحت حلف اٹھائے. ظاہر ہے ان میں سے کوئی چیز بھی ایسی نہیں ہے کہ جس کی عزت کی جا سکے. یہ سب آخری درجے میں شرمندگی کی چیزیں ہیں, تو ان پر کیوں تنقید نہیں ہوگی؟ یہ تنقید تو مجامع میں بھی ہوگی, اجتماعات میں بھی ہوگی, یہ دانشوروں کے ہاں بھی ہوگی, یہ کالموں میں بھی ہوگی, یہ پروگراموں میں بھی ہوگی, یہ تاریخ کی کتابوں میں بھی ہوگی اور ہو رہی ہے. لیکن اس کا لب و لہجہ ہمیشہ ایسا ہونا چاہیے جس میں شائستگی ہو, جس کا اسلوب اکیڈیمک ہو. میں آپ سے عرض کرتا ہوں کہ بعض لوگوں نے اتنے اچھے مضامین ان بہت سے فیصلوں کے بارے میں لکھے ہیں مختلف وقتوں میں, اور بڑے غیر جانبدار لوگوں نے لکھے ہیں کہ جس میں ایک ایک چیز کا تجزیہ کر کے انہوں نے ان فیصلوں کی حقیقت واضح کر دی, لیکن کسی جگہ بھی انتشار یا خلفشار پیدا کرنے کا انداز نہیں اختیار کیا گیا. قانون کی ہر حال میں پابندی کی جائے گی, قانون کا ہر حال میں احترام کیا جائے گا, فیصلے ہر حال میں نافذ العمل مانے جائیں گے, اور ان کے سامنے سر تسلیم خم کیا جائے گا. تنقید کا حق ہر مظلوم کو حاصل ہے جو اپنے آپ کو مظلوم سمجھتا ہے. میرا یہ کام نہیں ہے کہ میں اسے بتاؤں کہ تم مظلوم ہو یا نہیں. وہ اگر سمجھتا ہے تو اس کو پورا حق ہے کہ وہ تنقید کرے.
تھینک یو ویری مچ جاوید صاحب, آپ کا بہت بہت شکریہ. ناظرین, ہمارے اس پروگرام کا وقت ختم ہوا چاہتا ہے, لیکن یہ پروگرام ابھی کنٹینیو چلے گا. آج ہم نے جو گفتگو کی ہے وہ صادق اور امین کے حوالے سے بات کی ہے. ہمارے حکمران میں کیا خاصیت ہونی چاہیے, کیا صفات ہونی چاہیے, احتساب کس طرح ہونا چاہیے, عوام الناس کی جو رائے ہے وہ کیا حیثیت رکھتی ہے, اور قانونی فیصلوں کی کیا حیثیت ہے, اور پھر قانون میں جو عدالت اگر کوئی فیصلہ کر دیتی ہے تو اس پہ تنقید کا کیا طریقہ کار ہونا چاہیے. آج ہم نے اس پر گفتگو کی ہے, اسی کو کنٹینیو کریں گے. اگلے پروگرام میں ہم گفتگو کریں گے کہ ہمارے حکمرانوں کا انتخاب کس طرح سے ہونا چاہیے, اول الامر سے کیا مراد ہے, اور کیا اس انتخاب میں ہر شخص کو پارٹیسپیٹ کرنے کی آزادانہ اجازت ہوتی ہے, آزادانہ وہ لے سکتا ہے, پارٹیسپیٹ کر سکتا ہے, یا اس کے لیے کوئی شرائط ہیں. اگلے پروگرام میں اس پر بات کریں گے. اگلے پروگرام تک کے لیے زبیر احمد کو اجازت دیجیے. اللہ حافظ.